الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم سورہ کہف کی آیت 99 سے درس کی ابتدا کر رہے ہیں. اس سے پیچھے قصہ ذوالقرنین زیر بحث تھا. اس قصے کا خاتمہ ذوالقرنین کے ایک جملے پر ہوا تھا. اس نے جب دیوار تعمیر کر لی اور دیوار کے بارے میں ہم نے دیکھا کہ وہ ایک طویل دیوار تھی، اسے لوہے سے بنایا گیا تھا اور اس پر تانبا بھی پگھلا کر ڈال دیا گیا تھا. اس وقت کے حالات کے لحاظ سے وہ نہایت محکم دیوار ایک درے کے درمیان، جس کے بارے میں یہ عرض کیا تھا کہ غالباً درہ داریال تھا، بنائی گئی تھی. اس نے آخر میں یہ کہا تھا کہ یہ میرے پروردگار کی رحمت ہے، میں تو ایک عاجز بندہ ہی ہوں، اسی کا ظہور ہوا ہے. اور اس دیوار کی پختگی کو دیکھ کر یہ خیال نہ کرو کہ یہ میرے پروردگار کے مقابلے میں بھی پختہ ہے. اس کے وعدے کا وقت جب آ جائے گا تو وہ اس کو ڈھا کر برابر کر دے گا. الفاظ یہ تھے کہ فَإِذَا جَاءَ وَعْدُ رَبِّي جَعَلَهُ دَكَّا وَكَانَ وَعْدُ رَبِّي حَقًّا. پھر جب میرے پروردگار کے وعدے کا ظہور ہوگا تو وہ اس کو ڈھا کر برابر کر دے گا، اور میرے پروردگار کا وعدہ برحق ہے. اس جملے پر قصہ ذوالقرنین ختم ہوا ہے. قرآن مجید نے اسی وعدے سے مضمون کو اٹھا دیا ہے، یعنی جب اس نے قیامت کے وعدے کی طرف اشارہ کر دیا اسی جگہ سے مضمون کو آگے بڑھایا. اللہ تعالیٰ کی کتاب میں اصل مضمون انذار قیامت ہی کا ہے. چنانچہ جو سبق اس واقعے سے دینا تھا وہ تو زیر بحث آ چکا، لیکن اصل مضمون کے ساتھ اب اس کو مربوط کر دیا ہے. تو فرمایا و ترکنا بعضہم یومئذین یموج فی بعض. اس دن، یعنی جب ہمارے وعدے کا وقت آ جائے گا، اس دن، جس کا حوالہ ذوالقرنین نے دیوار کے معاملے میں دیا تھا، اسی سے بات کو مربوط کر کے اس نے بھی ایک دن کے وعدے کا ذکر کیا تھا. قرآن مجید نے فرمایا کہ اس دن ہم لوگوں کو چھوڑ دیں گے کہ ایک دوسرے سے موجوں کی طرح ٹکرا رہے ہوں گے. یہ گویا قیامت کے ظہور کی تصویر ہے. قیامت کے ظہور کا وقت کیا ہے؟ وہ آخری دن کس طرح نمودار ہوگا جس میں سور پھونکا جائے گا؟ اور یہ زمین و آسمان جو اصل میں آنے والی دنیا کا سامان تعمیر ہے، درہم برہم کر دیے جائیں گے اور انہی کو ملا کر ایک نئی دنیا، نئی کائنات بنائی جائے گی. وہ کائنات بھی اسی سامان تعمیر سے، جیسے کہ قرآن بیان کرتا ہے، وجود میں آئے گی، لیکن وہ بالکل بدلی ہوئی کائنات ہوگی. یوم تبدل الارض غیر الارض والسماوات. ہم اس زمین کو اور ان سب آسمانوں کو اٹھائیں گے اور نئے زمین و آسمان میں تبدیل کر دیں گے. یہ نہیں ہے کہ کوئی نئی دنیا الگ سے وجود میں آئے گی. اسی دنیا کو، اسی زمین کو، انہی آسمانوں کو ایک نئی صورت دے دی جائے گی. یہ اسی نئی صورت کا سامان تعمیر ہے. اس کو قرآن مجید نے بیان کیا ہے. یہ جس دن ہوگا، اللہ تعالیٰ نے اس دن کا علم کسی کو نہیں دیا. یہ بات بھی قرآن مجید میں جگہ جگہ زیر بحث آئی ہے کہ قیامت کے دن کا علم، یعنی فی الواقع قیامت کس دن برپا ہو جائے گی، सिर्फ अल्लाह ताला के पास है। ये ना किसी पैगंबर को दिया गया है, ना किसी मुकर्रब फरिश्ते को दिया गया है। बाज़ जगहों पर लोगों ने जब मुतालबा किया है कि हमें बताया जाए ये जहाज़ कब लंगर अंदाज होगा, तो ये बता दिया गया है कि इसका इल्म तो अल्लाह ही के पास है। ताहम इसकी बाज़ निशानियाँ, इसके बाज़ आसार अल्लाह ताला ने भी बताए हैं और अल्लाह के पैगंबरों को भी बताए गए हैं। कुरान मजीद में भी बाज़ इसकी अलामतें बयान हुई हैं। मिसाल के तौर पर सैयदना मसीह के बारे में कुरान ये बताता है कि वो जब दुनिया में आए और उन्होंने आके अपनी कौम पर इतमाम हुज्जत किया, तो अल्लाह ताला ने क़यामत की एक मुस्तकिल निशानी उनके ज़रिए से इस दुनिया में पैदा कर दी। वो निशानी ये है कि जायलुल्लज़ीन अत्तबऊ का फौकल्लज़ीन कफरू इला यौमिल क़यामा। अल्लाह ताला ने ऐलान किया कि अब क़यामत के दिन तक ये तय कर दिया गया है कि तेरे मानने वाले तेरे ना मानने वालों पर सियासी लिहाज से अपना गलबा कायम किए रखेंगे। तो इसको ख़ुद कुरान मजीद ने बयान कर दिया। ज़ाहिर है कि ये वो निशानी है जो कमोबेश 2000 साल से दुनिया में नमूदार हो चुकी है और हर वक्त मौजूद है, उसको देखा जा सकता है। इसी तरह रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की बेसत को भी अल्लाह ताला ने क़यामत की निशानी करार दिया और ये फरमाया कि इससे पहले कि दुनिया अपने आखिरी दौर में दाखिल हो, हमने अपने आखिरी पैगंबर को मबूस कर दिया और आखिरी पैगंबर की बेसत के बाद एक क़यामत सुग़रा, एक छोटी क़यामत उस ज़माने के लोगों के लिए बरपा करके दिखा दी। उसके आसार भी इतने गैर मामूली थे और वो तारीख़ की रोशनी में इस तरह वाक़ हुई कि सारी दुनिया उससे वाकिफ़ है, उससे इस्तदलाल किया जा सकता है। अल्लाह ने एक पैगंबर को मबूस किया, उस पैगंबर को तन्हा मबूस किया। उसके पास कोई फ़ौज नहीं थी, कोई ख़ानदानी पस मंज़र नहीं था, कोई लाओ लश्कर नहीं थे। उसकी पूरी कौम ने मानने से इनकार कर दिया, लेकिन पहले दिन से बता दिया गया कि इसको आलमी सतह पर गलबा हासिल हो जाएगा। चुनाचे वो हुआ और रोम व ईरान की सल्तनतें बिल्कुल पत्तों में बिखर कर रह गईं। वो भी अल्लाह की एक निशानी थी जो नमूदार हुई और वो क़यामत ही की निशानी थी। खुद रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने भी क़यामत की बाज़ निशानियाँ मुख्तलिफ़ मौक़ों पर बयान फरमाई हैं। फिर अर्ज़ कर दूँ कि इल्म तो किसी के पास नहीं है कि कब आएगी, लेकिन क्या अलामतें होंगी। तो ये दोनों अलामतें तो कुरान मजीद में बड़ी तफसील के साथ ज़ेर बहस भी आई हैं, लेकिन एक तीसरी अलामत भी कुरान में ज़ेर बहस है। वो अलामत इससे पहले पुराने सहाइफ में भी बयान हो चुकी है। चुनाचे अगर आप बाइबल का मुताला करें तो उसके बिल्कुल आखिर में सैयदना मसीह अलैहिस्सलाम का एक मुकाशफा है जिसको यूहन्ना ने रिवायत किया है। यूहन्ना आरिफ का मुकाशफा उसको बिलमूम कहा जाता है। उसको अगर आप पढ़ें तो उसके बिल्कुल आखिर में जाकर उस मुकाशफे में उन्हें बाज़ मुस्तकबिल के हकायक दिखाए गए हैं। उसके बाद हिस्से मैंने अपनी किताबों में नकल भी किए हैं। वो जब बिल्कुल आखिरी ज़माने से मुतल्लक एक रोया देख रहे हैं, वो रोया बेदारी के आलम में भी हो सकता है और वो ख्वाब के आलम में भी। उसमें एक के बाद दूसरी चीज़ तमसीली अंदाज़ में नमूदार हो रही है। तमसीली अंदाज़ ही में बिलमोम रोया दिखाए जाते हैं, यानी चीज़ों को जिस तरह के वो होंगी बयान ही नहीं दिखाया जाता, लेकिन उसको एक यूं समझ लीजिए कि तमसील में ढाल कर उनके सामने एक तस्वीर आ जाती है। तो इसी तरह की तस्वीरें उसमें मुख्तलिफ अदवार की बयान की गई हैं। आखिर में ये बताया गया है कि वो हस्ती पैदा हो जाएगी जिसको लोग सादिक और अमीन कहेंगे। वो एक सफ़ेद घोड़े पर सवार आएगा और उसके बाद आखिरी ज़माने की पैदा हो जाएगी। गोया रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के बारे में उन्होंने अपने रोया को बयान किया है। फिर वो बताते हैं कि 1,000 साल की मोहलत है जिसमें मज़हब का या ईमान का सियासी गलबा कायम रहेगा। उसको वो इस तरह ताबीर करते हैं कि 1,000 साल के लिए शैतान को कैद कर दिया जाएगा। वो तहजीबी लिहाज से या सियासी लिहाज से लोगों पर गलबा नहीं पा सकेगा, और फिर 1,000 साल का खात्मा होगा तो उस वक्त याजूज और माजूज का खुरूज शुरू हो चुका होगा। वहाँ याजूज माजूज के खुरूज को एक निशानी के तौर पर बयान किया गया है, और ये बताया गया है कि उन्हीं का खुरूज आहिस्ता आहिस्ता उस मरहले तक पहुँचेगा जब दो शहर ही उनकी ताक से बच सकेंगे, जिसमें एक को शहरे अजीज़ से ताबीर किया है, एक को मुकद्दसों की लश्करगाह। मुकद्दसों की लश्करगाह ये कदीम सहीफ़ों की तरकीब है, और बिल्कुल वाज है कि ये मदीने के बारे में है, इसलिए कि वहीं से दर हकीकत वो मुकद्दसों का लश्कर निकला है जिसने फिर मक्के को फ़तह किया और जिससे एक आलमी इनकलाब का ज़ुहूर हुआ। और शहरे अजीज़ या शहरे अमीन, जिस तरह के कुरान में भी आया है अलबलदुल अमीन, वो मक्के की ताबीर है। तो बताया उन्होंने कि बस यही दो शहर उसकी ताक से बच सकेंगे, याजूज व माजूज एक सैलाब की तरह निकल खड़े होंगे, और फिर आसमान से क़यामत की मुनादी कर दी जाएगी। तो इस तरह गोया याजूज व माजूज का खुरूज कदीम सहीफ़ों में भी ज़ेर बहस है, और ख़ुद कुरान मजीद ने भी सूरह अंबिया की आयत 96 में बयान ही यही बात बयान कर दी है। ये बता दिया है कि ये एक बड़ी निशानी है जो नमूदार हो जाएगी, और फिर उसके बाद क़यामत का सूर फूंक दिया जाएगा। रसूलुल्लाह सल्लम ने जो अलामतें बयान की या निशानियां बयान की, वो अलग से जहां रिवायत में आई हैं वहां वो 10 निशानियां हैं, उनमें ये निशानी भी मज़कूर है। उस पर मैंने अपनी किताब में बहुत तफसील से गुफ्तगू भी की है, और अब हदीस पर काम करते हुए उन तमाम रवायात को जमा करके और उनकी शरह करके बता दिया है कि उनमें किस निशानी की क्या हैसियत है, उसकी क्या नौईयत है। वो 10 निशानियां तो खैर इस वक्त ज़ेर बहस नहीं है, लेकिन उनसे पहले हदीस जिब्रील में मुतनब्बे किया गया था कि जब बिल्कुल करीब वक्त आ जाएगा तो तुम ये देखोगे कि अरब के नंगे पांव नंगे बदन फिरने वाले चरवाहे इमारतों की बुलंदी में एक दूसरे से मुकाबला कर रहे होंगे। उसमें अल्फाज है यतताविलून फिल बुनियान, और ग़ुलामी एक इदारे की हैसियत से ख़त्म हो जाएगी। उसको इस तरह बयान किया है कि अंतले दिल अमा तो रब बता, यानी एक दिन एक ग़ुलाम एक लौंडी सोएगी और अपनी मालिका को जन्म देगी, यानी उसका खात्मा हो जाएगा। तो ये कुछ अलामात हैं, क्योंकि यहाँ ये मज़मून ज़ेर बहस आ गया है तो मैंने उसका मुख्तसर तारुफ करा दिया, उन पर इस वक्त कोई तफसीली गुफ्तगू करना मुमकिन नहीं है। याजूज व माजूज के खुरूज की इब्तदा कब हुई? ज़ाहिर है कि हर आदमी जानता है कि चंगेज़ खान के हमले से हुई। उस वक्त मुसलमानों की वो सल्तनत कायम थी जिसको अब हम अरब सल्तनत से ताबीर करते हैं। जज़ीरा नुमा अरब में रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से जो दावत बरपा हुई उसका खात्मा एक हुकूमत के क़याम पर हुआ। फिर सहाबा किराम के ज़माने में वो मुख्तलिफ़ इलाक़ों तक वसी होती चली गई, और बतदरीज उसकी वसअत ने एक आलमी सल्तनत की सूरत इख्तियार कर ली। ये सल्तनत अरबों ही के पास थी, ये हस्पानिया में कायम हुई, कई सौ बरस तक कायम रही, वहाँ पर भी अरबों ही के पास इकतदार था, बनू उमैया वहाँ हुकूमत करते रहे। इधर जज़ीरा नुमा अरब उसके निवाह के इलाके या जहाँ जहाँ तक सल्तनत वसी हो गई थी वहाँ पर पहले बनू उमैया ने हुकूमत की, फिर बनू अब्बास ने हुकूमत की, यहाँ तक कि चंगेज़ खान की औलाद में आकर इस सब कुछ को ताख्तो ताराज कर दिया। ये मालूम होता था कि अब कोई चीज़ भी बाकी नहीं रहेगी, और मैं अर्ज़ कर चुका हूँ कि वो ऐसा दर्द अंगेज़ हादसा था जब बगदाद में मुसलमानों के उस वक्त के आखिरी खलीफा, या यूँ कहिए कि आखिरी अरब खलीफा को कालीन में लपेट कर मार दिया गया, और बगदाद की गलियों में ये मालूम होता था कि एक क़यामत सुग़रा बरपा है। सादी ने उस मौके पर मरसिया लिखा है कि आसमारा हक बवद गर खूँ बबारत बरज़मीं, آج آسمان کے لیے یہی موضوع ہے کہ وہ زمین پر اب بارش نہ برسائے، خون برسائے، یہ صورتحال تھی۔ اس کے بعد جو یاجوج و ماجوج کے لشکر نکلے تھے چنگیز خان کی قیادت میں، دنیا کی تاریخ کا ایک بڑا غیر معمولی واقعہ یہ ہوا کہ انہوں نے مسلمانوں کو تو جہاں تہاں فتح کر لیا، یعنی کوئی جگہ باقی نہیں رہی، لیکن وہ خود اسلام سے مفتو ہو گئے، یعنی مسلمان ہو گئے۔ اسی کو اقبال نے بیان کیا ہے کہ پاسباں مل گئے کعبے کو صنم خانے سے۔ تو اب یاجوج و ماجوج کے اس خروج کو جس کا انجام ان کے مسلمان ہونے پر ہوا، لوگ زیادہ متنبع نہیں ہوتے، وہ ان کے بھائی بن گئے، مسلمان ہو گئے، تو اس خروج کا اس سے کوئی تعلق نہیں ہے کہ ان قوموں کا مذہب کیا ہوگا۔ یہ ایک قوم کا یا پھر اس کی اولاد کا نام لے کے بتایا گیا ہے کہ ان کا خروج، ان کا غلبہ یہ قیامت کی علامت ہے۔ وہ غلبہ پھر جاری رہا سلطنت عثمانیہ کے ذریعے سے، یہاں تک کہ دنیا میں اسی گوگ میگوگ یاجوج ماجوج کی باقی نسلیں اور ان کے بھائی بند اٹھے، انہوں نے عالمی سطح پر اپنا غلبہ قائم کر لیا۔ پہلی اور دوسری جنگ عظیم نے اس غلبے پر مہر ثبت کی، اور پھر دنیا میں وہ نظام وجود میں آیا جو اب اصل میں یاجوج ماجوج ہی کا قائم کردہ نظام ہے۔ وہ آخری خروج جس میں قرآن نے جیسے تصویر کھینچی ہے کہ یہ صورت بن جائے گی کہ لگ رہا یہ ہوگا کہ ہر گھاٹی سے گویا وہی عمدے پڑ رہے ہیں، وہ قیامت کو برپا کرنے والا دن بن جائے گا، اس دن کی تصویر ہے یہ۔ وَتَرَكْنَا بَعْضَهُمْ يَوْمَئِذٍ يَمُوجُ فِي بَعْضٍ، اس دن ہم لوگوں کو چھوڑ دیں گے کہ ایک دوسرے سے موجوں کی طرح ٹکرا رہے ہوں۔ اس پر میں نے لکھا ہے یہ اس وقت کی تصویر ہے جب یاجوج و ماجوج اپنے علاقوں سے نکل کر ہر بلندی سے لوگوں پر پل پڑیں گے۔ یعنی خروج کی ابتدا تو کم و بیش 500 سال سے ہو چکی ہے، لیکن وہ اس جگہ تک پہنچ جائے گا، ان کی موجیں اٹھتی رہیں گی، اور پھر آخر میں یہ شکل ہوگی۔ ہم پیچھے بیان کر چکے ہیں کہ وہ نوح علیہ السلام کے بیٹے یافس کی اولاد ہے، یعنی یہ کون ہے؟ نوح علیہ السلام کے تیسرے بیٹے یافس کی اولاد ہے، اور ان کا اصل وطن وسط ایشیا کا علاقہ ہے۔ یہ یہاں اصلاً آباد ہوئے تھے جب تینوں بھائیوں کی اولاد مختلف علاقوں میں نکلی اور اس طرح پہلی ہجرت ہوئی ان کے ہاں، تو یہ وسط ایشیا میں آباد ہوئے۔ پھر اس کے بعد دنیا کی تاریخ سے ہم واقف ہیں، اس میں دائیں بائیں مختلف جگہوں پر ہجرتیں ہوتی رہی ہیں، یہاں تک کہ موجودہ زمانے میں جو آخری ہجرت ہوئی ہے وہ تو اب تاریخ کا واقعہ ہے، کس طرح سے مغربی قومیں نکل کے انہوں نے امریکہ کو آباد کیا، پھر اس کے بعد آسٹریلیا کو آباد کیا۔ لیکن اس سے پہلے کے واقعات سے بھی اب دنیا بڑی حد تک واقف ہے۔ تو ان کا اصل وطن وسط ایشیا کا علاقہ ہے۔ سورہ انبیاء کی آیت 96 میں ان کے اس خروج کا ذکر ہوا ہے، وہاں صاف اشارہ ہے کہ قیامت ان کی اسی عالمگیر یورش کے اندر سے نمودار ہو جائے گی، یعنی وہ نکلیں گے، پھر نکلنے کا عمل 200 سال تک جاری رہے گا، اس طرح کے جیسے ایک ریلا آیا چلا گیا، دوسرا ریلا آیا چلا گیا، یہاں تک کہ پھر وہ ریلا آئے گا کہ جس کی یورش کے اندر سے قیامت برپا ہو جائے گی۔ اس لحاظ سے یاجوج و ماجوج کا خروج اور قیامت گویا ایک ہی دن کے واقعات، یعنی قرآن مجید اس کو اس طرح بیان کرتا ہے۔ اور یہ جو ایک ہی دن کا مطلب یہ نہیں ہوتا کہ 24 گھنٹے میں، ایک ہی زمانے میں، ایک ہی وقت میں یہ سب ہو رہا ہوگا۔ اس کو یہاں اس دن یوم اذن سے تعبیر کیا ہے۔ اس دن ہم لوگوں کو چھوڑ دیں گے کہ ایک دوسرے سے موجوں کی طرح ٹکرا رہے ہوں گے، اور پھر کیا ہوگا؟ وہ نُفِخَ فِي الصُّورِ، اور اسی یورش میں، اسی سیلاب میں، جب یہ انسانوں کا سیلاب اٹھ رہا ہوگا تو سور پھونک دیا جائے گا۔ فَجَمَعْنَهُمْ جَمَعًا، اور اس طرح ہم ان سب کو اکٹھا کر لیں، یعنی جو محشر برپا ہونا ہے اس کی گویا تصویر کھینچی ہے۔ اس کے ظاہر ہے دو حصے ہیں، ایک میں جو اس وقت دنیا میں لوگ موجود ہیں جب اللہ تعالیٰ کی طرف سے سور پھونکا جائے گا، ان کو اکٹھا کرنے کا عمل ہے، یہ اس کو بیان کیا ہے، اور ایک ان لوگوں کو اکٹھا کرنے کا عمل ہے جو قبروں سے زندہ ہو کر نکلیں گے، اور پھر ان کے لیے گویا حشر کا میدان گرم ہو جائے گا۔ اس کی وضاحت میں میں نے لکھا ہے کہ آیت میں لفظ جمن اس حقیقت کو ظاہر کرتا ہے کہ اس حشر سے کوئی بھی نہیں بچے گا، چھوٹے بڑے، عامی و عارف اور عابد و معبود سب پکڑ بلائے جائیں گے، اور جب یہ ہو جائے گا تو وَعَرَضْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَافِرِينَ عَرْضًا، سورہ کا اصل مضمون انذار کا، یعنی منکرین کو خبردار کرنے کا، چنانچہ اسی طرف مراجعت کر کے فرمایا کہ اس دن ہم دوزخ کو ان منکروں کے سامنے پیش کریں گے جن کی آنکھوں پر میری یاد دہانی سے پردہ پڑا. یعنی میں تو بار بار پیغمبر بھیجتا رہا، اللہ تعالیٰ فرماتے ہیں، اور ان کو متنبع کرتا رہا، لیکن انہوں نے میری یاد دہانی کو، میرے ذکر کو کبھی اہمیت نہیں دی. میں نے پہلے دن سے اس کا اہتمام کیا کہ اس دن سے لوگوں کو خبردار کیا جائے، دنیا میں ان کو کیا کرنا ہے، کیا جاننا ہے، اپنے لیے کیا سہولتیں پیدا کرنی ہیں، کیا نظم بنانے ہیں، اس کے لیے تو علم و عقل کی بے پناہ قوتوں سے نواز کر ہم نے ان کو بھیج دیا تھا. اصل مسئلہ یہی تھا کہ وہ دنیا کی اس تگ و دو میں اس دن سے کہیں بے خبر نہ ہو جائیں، غافل نہ ہو جائیں، جس دن سب لوگوں کو ہماری بارگاہ میں حاضر ہونا ہے، جس کو یہاں پر جم سے تعبیر کیا ہے، اس محشر سے بے خبر نہ ہو جائیں. چنانچہ ہم ہمیشہ اپنے پیغمبر بھیجتے رہے، اور وہ صرف اسی مقصد سے بھیجے گئے کہ لوگوں کو انذار کر دیں، خبردار کر دیں، اس دن کے بارے میں باخبر کر دیں. وہ اس دن کے لیے ان کو متنبع کرتے رہے، اس کی نشانیاں بتاتے رہے، اس میں کیا ہوگا اس کی تفصیلات بتاتے رہے. ان کا موضوع اور ان کا اصل مضمون ہی یہی تھا. اسی لیے قرآن مجید اس کو جب ایک لفظ میں بیان کرتا ہے تو یہ کہتا ہے کہ رسلم مبشرین و منذرین، ہم تو اپنے پیغمبر بھیجتے رہے ہیں جو خبردار کرتے رہے ہیں کہ لوگوں، ایک دن یہ دنیا ایک دوسری دنیا میں تبدیل ہونے والی ہے، اور اس دنیا میں تم سب کو جمع کر لیا جائے گا، وہاں کسی کے لیے بچ نکلنے کی کوئی گنجائش نہیں ہوگی، اور تم سب اپنے پروردگار کی بارگاہ میں حساب کتاب کے لیے پیش کر دیے جاؤ گے. اس کو اب سامنے لا کر بتایا ہے کہ یہ ہوگا. وَعَرَضْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَافِرِينَ عَرْضًا، اور اس دن ہم دوزخ کو ان منکرین کے سامنے پیش کریں گے. کون منکرین؟ الَّذِينَ كَانَتْ أَعْيُنُهُمْ فِي غِطَاءٍ عَن ذِكْرِي، جن کی آنکھوں پر میری یاد دہانی سے پردہ پڑا رہا. یعنی میرے پیغمبر بتاتے رہے، متنبع کرتے رہے، خبردار کرتے رہے، ان کو دوزخ کی یاد دہانی کی جاتی رہی، لیکن ان کی آنکھوں پر پردہ پڑا رہا. وَكَانُوا لَا يَسْتَطِيعُونَ سَمْعًا، اور وہ کچھ سن نہیں سکتے. یعنی ایسے لگتا تھا کہ ان کے کانوں میں ڈاٹ آ گئی، ان تک آواز پہنچ ہی نہیں رہی. جہاں تہاں سے میری کتابیں اور میرے پیغمبر پکارتے رہے کہ خبردار ہو جاؤ، یہ دنیا تمہارے لیے ایک عارضی دنیا ہے، یہ ابتلا کے لیے بنائی گئی ہے. تمہارا پروردگار اگر تمہیں اس میں مہلت دے رہا ہے تو اس کے یہ معنی نہیں ہے کہ تم اپنی منزل سے بے خبر ہو جاؤ. آخری انجام ہونے والا ہے، اس میں زیادہ وقت نہیں لگے گا، اور جو اس وقت دنیا سے جا رہے ہیں وہ بھی سوئے ہوئے ہیں، ان کو بھی ایسے ہی معلوم ہوگا جب اس دن سور پھونکا جائے گا کہ ہم شاید دوپہر کو سوئے تھے اور شام کو اٹھ گئے، یا ایک رات کے لیے سوئے تھے، اس سے زیادہ کی خبر بھی نہیں ہوگی. تو یہ گویا تمہارے ساتھ لگا ہوا دن ہے، اس کے بارے میں خبردار ہو جاؤ. لیکن فرمایا کہ لا یستطیعون سمع، کچھ سن نہیں سکتے تھے. تو فرمایا کہ اس طریقے سے یہ معاملہ ہوگا. اس پر میں نے لکھا ہے، یعنی جس دوزخ کی یاد دہانی کی گئی اور اسے عقل کی آنکھوں سے نہ دیکھ سکے. یہاں ظاہر ہے کہ وہ دوزخ ان آنکھوں سے نہیں دکھائی جا رہی، نہ جنت، وہ عقل کی آنکھوں سے دکھائی جا رہی ہے. اس کے لیے استدلال کیا جا رہا ہے، وہ نہ دیکھ سکے. تو فرمایا پھر اس دن وہ ایسے سامنے آ جائے گی کہ اسے سر کی آنکھوں سے دیکھنے کے لیے مجبور ہوں گے، اس کا انکار کرنا کسی کے لیے ممکن نہیں رہے گا. اس طرح قرآن مجید میں ذوالقرنین کے قصے کو، جب وہ خاتمے کو پہنچ رہا تھا، اسی کے ایک جملے پر ختم کیا، اور اس جملے میں اللہ تعالیٰ کے جس وعدے کا ذکر ہے، یہ اللہ کا وعدہ ہے कि वो इस दुनिया को एक नई दुनिया में तब्दील करेगा, एक बड़ा हशर बरपा होगा और उसके बाद अबदी ज़िंदगी की पैदा होगी। इसको अल्लाह ताला अपना वादा कहता है और ये फरमाता है कि इन अल्लाह ला युखलिफुल मियाद, अल्लाह अपने वादों की खिलाफवर्दी नहीं किया करता। उस वादे का ज़हूर किस तरीके से होगा, क्योंकि उसने याजूज व माजूज के खुरूज के लिए दीवार बनाई थी, यानी उस इलाके में उनके कबाइल क्योंकि ताख्त करते रहते थे जैसे कि पीछे बयान हुआ है, और वहाँ के लोगों ने, करीब के इलाके के लोग जो कोहे कफकास के नीचे रहने वाले थे, उससे दरख्वास्त की, उसने एक दीवार बना दी और ये बता दिया कि इनके लिए ये दीवार उसी वक्त तक रुकावट बनेगी जब तक इनके खुरूज का अल्लाह की तरफ से फैसला नहीं हो जाता। उसने तो इसको इजमाल से बयान किया था, कुरान ने उसकी पूरी तफसील बयान कर दी कि ये ऐसे होगा, और जब होगा तो फिर यही महसूस होगा कि जैसे सैलाब के बंद टूट गए, इस तरह की सूरत हाल पैदा हो जाएगी। अब इरशाद फरमाया कि अफ हसबल्लज़ीन कफरू अन यत्तखिज़ू इबादी मिन दूनी औलिया, वही मुनकरीन जो सूरा के मुखातब हैं, फिर क्या ये मुनकरीन, यानी ये सब कुछ सुनकर, ये सब कुछ जानकर, पैगंबरों ने इनके दरवाज़ों पर दस्तक दे के ये सब बयान कर दिया है, क़यामत के बारे में बता दिया, क़यामत का इस्तदलाल पेश कर दिया, अनफुस व आफाक में उसकी निशानियां सामने रख दी और ये आसार भी बता दिए, और इनमें से बाज़ आसार हैं कि आँखों के सामने नज़र आ रहे हैं हज़ारों साल से, और बाज़ हैं कि बार बार नमूदार होकर मुतनब्बे कर रहे हैं, यहाँ तक कि ये निशानी भी, याजूज व माजूज के खुरूज की निशानी भी एक वाकया बन चुकी है और उसको दाएं बाएं देखा जा सकता है। इस सब के बावजूद फिर क्या ये मुनकरीन इस ख्याल में है कि मेरे बंदों को ये मेरे सिवा अपना कारसाज बना ले। बंदों को कारसाज बना लेना, इसकी दोनों सूरतें इंसानी तारीख में रही हैं। जब तक इंसान मावरा के बारे में ज़्यादा ख्याल आरई करता था तो वो जिनों को, फरिश्तों को और उन इंसानों को जो दुनिया से रुखसत हो जाते हैं, कभी कुतुब, कभी अब्दाल और कभी कुछ और बनाकर कारसाज बना लेता है। उससे शिर्क या मुशरिकाना तहजीब पैदा हुई, और मौजूदा ज़माने में इंसान बैसियत इंसान कारसाज बन गया है, यानी अब इंसान ही महवर है, इंसान ही मरकज़ है। सारी दुनिया ने इंसान को गोया अपना आका बना लिया, यानी खुद इंसान इंसान को बैसियत इंसान आकाई के मनसब पर फायज़ करके अब अपनी परस्तिश कर रहा है। तो कुरान मजीद ने कहा कि फिर क्या ये मुनकरीन इस ख्याल में हैं कि मेरे बंदों को ये मेरे सिवा अपना कारसाज बना लें। उस वक्त ज़ाहिर है कि मुशरिकाना तहजीब है और शिर्क के मज़ाहिर हैं, तो इस वजह से ये ताबीर इख्तियार की। मैंने उसकी वजाहत की है, इसलिए कारसाज बना लें कि फ़ैसले के दिन वो इनकी सिफारिश से अपने आप को मेरी गिरफ्त से छुड़ा सकें। और अब जब इंसान ख़ुद अपना आका है तो वैसे ही इस गिरफ्त से छुड़ा लेने के वहम में मुब्तला हो चुका है। उस दिन छुड़ा लें, फरमाया ये महज खुशफहमी है, ये महज़ खुशफहमी है। इन्ना आतदना जहन्नम लिलकाफिरीना नुज़ुला, ऐसे मुनकरों, यानी इस तरह के मुनकर जिनको हर लिहाज से याद दहानी करा दी गई, जिन पर हक वाज़े हो गया, जिन्हें कोई शुबा बाकी नहीं रहा, जिन पर अल्लाह की हुज्जत तमाम हो गई, ऐसे मुनकरों की मेहमानी के लिए हमने जहन्नम तैयार कर रखी है। यानी फिर उनके लिए वो हाजिर है, तैयार है, वो अब इंतज़ार करें कि वो कब उनके लिए पेश कर दी जाती है। फिर क्या ये मुनकरीन इस ख्याल में हैं कि मेरे बंदों को ये मेरे सिवा अपना कारसाज बना लें, ये महज खुशफहमी है, ऐसे मुनकरों की मेहमानी के लिए हमने जहन्नम तैयार कर रखी है। दूसरों को अपना कारसाज बना के बच निकलने की तदबीरें करने वाले, उनकी भी खुशफहमी है, और इंसान को अपना महवर व मरकज़ बनाकर अपना माबूद बना लेने वालों की भी खुशफहमी है, ऐसे मुनकरों की मेहमानी के लिए हमने जहन्नम तैयार कर रखी है। अकूल व कौली हाज़ा वस्तग़फिरुल्लाह लकुम व लिसाइरिल मुस्लिमीन।